आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा र उहाँको दयामा अनि करूणामा। श्रोता, यी दिनहरूमा हामी बाइबल अध्ययन पुरानो नियमको पहिलो राजाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको सिलसिलामा आज हामी पहिलो राजा दुई अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाऊदको मृत्यु र सुलेमानको शासन शुरूआत। यो पहिलो राजा दुई अध्याय दाऊदले आफ्नो मृत्युभन्दा पहिले अन्तिम निर्देशनको र दाऊदको इच्छा अनुसारको सुलेमानको बुद्धिमान कार्यान्वयनको रेकर्ड गर्दछ। आउनुहोस् पहिलो राजा दुई अध्याय एक र दुई पद हेर्दै अगाडि बढौं। जब दाउदको मर्ने बेला नजिक आयो तब तिनले आफ्ना छोरा सुलेमानलाई यो आखिरी जिम्मा दिए, संसारको रित झैं म पनि मर्दैछु। तिनले भन्यो, यसैले तिमी चाहिँ साहसी हौ र आफूलाई मर्द झैं देखाऊ। मित्र, यहाँ सबभन्दा पहिले दाउद भन्छन्, संसारकै सबै मानिसहरू झैं म पनि संसार छोड्दैछु। त्यो नै मानिसको मार्ग हो, बाटो हो, लक्ष्य पनि हो, गन्तव्य स्थान हो। रोमी 5:12 पदमा प्रेरित पावल भन्दछन्, यसै कारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि सबैले पाप गरेका छन्। मानिसद्वारा मृत्यु आयो र मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि सबै मानिसले पाप गरेका छन्। आदमको पाप तपाईं र म कहाँ पनि आइपुगेको छ, तपाईं र म कहाँ पनि सरेको छ, अनि हामी पनि मृत्युको ढोकाबाट भएर जानेछौ। किन? किनभने यो संसारको सबै मानिसको मार्ग हो, उसको यो जीवन यात्राको अन्त हो। यो त्यति चाखलाग्दो रुचिकर विषय त होइन। आज हामी मृत्युको बारेमा सोच्न मन पराउँदैनौ, किनभने यो मानव जातिको निम्ति धेरै निराश पार्ने, दुखित पार्ने कुरा हो। भजन संग्रह 3:4 पदमा दाउद भन्छन्, घोर मृत्युको अन्धकारमा हिँड्नु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाई मेरो साथमा हुनुहुन्छ, तपाईँको लट्ठी र तपाईँको लौरो तिनैले मलाई सान्त्वना दिन्छन्। दाउद त्यो तथ्यको वास्तविकताको बारेमा यहाँ कुरा गरिरहेका छैनन् कि तिनी आफ्नो मृत्यु सयामा आइपुगिसके, तर तिनी त्यस संसारको रीतिमा रहेका छन्। कसैले भनेका छन्, त्यो क्षण जब तपाईंलाई जीवन दिन्छ तपाईंबाट यो छिनिलान पनि आरम्भ गर्छ। मित्र, हामी सबै आज त्यस बेसीमा, त्यस तराईमा भएर हिँडिरहेका छौं। तपाईसँग आज तन्दुरुस्ती स्वास्थ्य होला, तर तपाई सूर्य अस्ताउन भन्दा पहिले मर्न पनि सक्नुहुन्छ। मित्र, यो क्षणिक जीवनको कुनै निश्चयता छैन, ग्यारेन्टी छैन। यो फुलेको फूल जस्तै छ, यो पानीको बाफ जस्तै छ, कसैलाई थाहा छैन एकछिनमा के हुने हो। तर यो कुरा सधैँ याद राखौं, हामी येशु ख्रिष्टमा उद्धार पाएका छौं या छैनौ। उद्धार पाएका जन हौं भने शारीरिक मृत्युदेखि कुनै डर मान्नु पर्दैन, किनकि यो हाम्रो जीवनको अन्त होइन तर प्रगति हो, हामी प्रभुसँग हुनेछौ। तर हामी उद्धार पाएका जन होइनौ भने यो निराशको कुरा हो, दयनीय कुरा हो, किनकि हाम्रो जीवन मृत्युपछि झन खराब आत्मिक मृत्यु छ, सधैँ नरकी आगोको तलाउमा तडपिने कुरा। यसकारण आजको दिन यदि हामीले सच्चा हृदयले येशूलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरेका छैनौं, विश्वास गरेका छैनौं भने समय अबेर हुनभन्दा पहिले यो गर्नुपर्छ। हामी त पहिलो कुरा दाउद सुलेमानलाई भन्छन्, संसारमा सबै मानिस झैं म पनि संसार छोड्दैछु। दोस्रो कुरा दाउद भन्छन्, त चाहिँ साहसी हो र आफूलाई मर्द झैं देखा। सुलेमान उसको पिता दाउद जस्तो थिएन, दाउद मर्द जस्तै थिए। सुलेमान मर्द जस्तो थिएन, दाउद तगड़ा थिए। सुलेमान राजमहलमा हुर्के बढेका थिए, वास्तवमा तिनी स्त्रीहरूको महलहरूमा हुर्के बढेका थिए। बाहिरी संसारको कठिनाईको दुःख, अभाव, लड़ाई, युद्धको बारेमा तिनलाई केही पनि अनुभव थिएन, थाहा थिएन। किन सुलेमानले आफ्नो वरिपरि 1000 स्त्री राखे? मेरो मित्र, उत्तर स्पष्ट छ, सुलेमानले जानेका थाहा पाएको कुरा नै स्त्रीको बारेमा थियो। तिनी स्त्री जस्तो स्वभावको पुरूष थिए। मलाई लाग्दैन कि सुलेमान र दाउद आपसमा त्यति मिल्दोजुल्दो कुरा थियो। त्यसकारण दाउद भन्छन्, मैले तलाई राजा बनाएको छु र म चाहन्छु तैले मानिसहरूलाई चलाएको, शासन गरेको मलाई लाग्दैन कि त त्यो व्यक्ति होस्, तर तैले सक्तो उत्तम कुरा गर, राम्रो कुरा गर। मित्र, यही नै निर्देशन दाउद सुलेमानलाई दिन्छन्, जो आराम सुख चैनको जीवनमा हुर्के बढेका थिए। सुलेमान दाउद जस्ता थिएनन्, तर अहिले तिनी इसरायलको राजा भएका छन्। तीन र चार पदमा भनिएको छ, र परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर, उहाँका मार्गमा हिँड, मोसाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे जे गर्छौ र तिमी जहाँ कहाँ जान्छौ त्यसमा तिम्रो उन्नति होस्। र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्। यदि तेरा सन्तानले आफू कसरी रहनुपर्छ भनी ध्यान गरे, र यदि तिनीहरू आफ्ना पूरा हृदय र प्राणले मेरो दृष्टिमा विश्वासपूर्वक हिँडे भने, इसरायलको सिंहासनमा विराजमान हुनलाई तलाई उत्तराधिकारीको कहिले अभाव हुने छैन। निरन्तर दाउद आफ्नो अर्ती सुलेमानलाई निर्देशन दिन्छन् वा अर्ती दिन्छन्। 5-7 पदमा भनिएको छ, सरुयाको छोरो युआबले मलाई के गर्यो? इसरायलका दुई सेनापतिहरू नेरका छोरा अब्नेर र यतेरका छोरा आमासालाई त्यसले के गर्यो? यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाईको समयमा झैं शान्तिकै अवस्थामा छँदा पनि त्यसले तिनीहरू दुवैलाई मार्यो। त्यही रगतले आफ्ना पटुका र खुट्टाका जुत्तालाई कलंकित पार्यो। तिम्रो बुद्धिले जे जस्तो बताउँछ र त्यही अनुसार त्यससित व्यवहार गर, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्। तर गिलातका बर्जिलैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबलमा खानेहरूमध्ये हुन्। तिम्रो दाजु अप्सालोमबाट म भागी हिँड्दा तिनीहरू मसितै रहिरहे। अनि 8-9 पदमा भन्छन्, अनि तिमीसँग भएको बहुरिमको बेन्यामिनी गेराको छोरो सिमीलाई याद राख्नु, म महनोममा गएको दिन त्यसले मलाई खुबै सरापेको थियो। अब त्यो यर्दन नदीमा मलाई भेट्न आयो, तब म तलाई तरवारले मार्ने छैन भनी मैले परमप्रभुको नाउँमा शपथ खाए। तर अब त्यसलाई तिमीले निर्दोष नसम्झ, तिमी बुद्धिमान मानिस छौ र त्यसलाई कस्तो व्यवहार गर्नुपर्छ सो तिमीले जान्नेछौ। त्यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्। यहाँ दाउद प्रतिशोधको भावना प्रकट गरिरहेको देख्छौ, तर वास्तवमा यो प्रतिशोध होइन। यद्यपि सिमाईले त्यस्तो काम गरे तापनि वा प्रदर्शन गरे कि तिनी राजद्रोही थिए, तर दाउदले तिनलाई नछुने शपथ खाएका थिए र सिमाई अझैसम्म जीवित थिए। दाउद आफ्नो वचनको पालन गर्ने व्यक्ति थिए। अहिले दाउद सुलेमानलाई भन्छन् कि आफ्नो नजर त्यसमाथि निरन्तर लगाइरहनु, अनि यदि उसले कुनै किसिमको गडबड प्रकट गरे तैले त्यस अनुसार व्यवहार गर्नु। अनि त्यो समय आउँछ सुलेमान सिमाईसँग व्यवहार गर्दछन्, तर उसले आज्ञा उल्लंघन गरी आफू विद्रोहीको रूपमा प्रकट गरेपछि मात्र। त्यसपछि हामी देख्छौ दाउदको मृत्यु। 10-12 पदमा भनिएको छ, तब दाउद आफ्ना पित्रहरूसित सुत्न गए र दाउदको शहरमा गाडिए। तिनले इसरायलमा 40 वर्षसम्म राज्य गरे, 7 वर्ष हेब्रोनमा र 33 वर्ष येरुसलेममा। अनि सुलेमान आफ्ना पिता दाउदको सिंहासनमा बसे र तिनको शासन सुदृढसित स्थापित भयो। मित्र, यहाँ दाउदको मृत्युमा निराशको विवरण छ। तिनी महान परमेश्वरका मानिस थिए। के तपाईँले दाउद र बत्सेबाको पहिलो छोराको याद गर्नुभएको छ? तिनी मरे जब केही दिनको उमेरका मात्र थिए, वा केही दिनको उमेरमै, जन्मेको केही समयमै तिनी मरे। दाउदले उसको बारेमा भने, तिनी म कहाँ कहिले आउने छैनन्, म तिनी कहाँ जानेछु। अहिले दाउद आफ्नो त्यो बच्चासँग हुन गइसकेका छन्। दाउद मरेपछि सुलेमान अहिले सिंहासनमा आउँछन्। कुनै शासकको परिवर्तनमा महापरिवर्तन र खलबलीको समय हुन्छ। 13-14 पदमा भनिएको छ, अब हगितको छोरा अदोनिया सोलोमोनकी आमा बत्सेबा कहाँ आए। बत्सेबाले उनलाई सोधिन्, के तिमी शान्तिसितै आएका हौ? उनले जवाब दिए, हजुर। तब उनले अझै भने, मैले तपाईंलाई केही भन्नु छ। तिनले भने, भन। यद्यपि अहिले सुलेमान सिंहासनमा भए तापनि अदोनियाले राजा बन्ने आफ्नो इच्छाको त्यागेका थिएनन्। तिनी बत्सेबा कहाँ यो विचार लिएर आउँछन्। हामी देख्छौ कि बत्सेबासँग त्यस मानिसमाथि त्यति विश्वास र भरोसा छैन र उसको आगमनको कारणको सोधपूछ गर्छिन्। अदोनिया भन्छन् कि मित्र भावको भेटघाट, अनि बत्सेबा भन्छन्, अ भन, म सुनिरहेको छु, के कुरा छ त? 15 पदमा भनिएको छ, अदोनियाले भने, तपाईंलाई थाहै छ कि राज्य त मेरै थियो। सबै इसरायलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए, तर सबै थुक उल्टियो, राज्य मेरो भाइको भयो, किनकि परमप्रभुको इच्छा अनुसार त्यो तिनकै नै थियो। तिनी भनिरहेका छन् कि तिनी सुलेमान भन्दा धेरै जनप्रिय थिए, लोकप्रिय थिए, र मानिसहरूले उसलाई राजा बनाउन चाहन्थे। अनि 16-17 पदमा भन्छन्, अब मैले तपाईंलाई एउटा विन्ती चढ़ाउनु परेको छ, त्यो इन्कार नगर्नुहोला। तिनले भनिन्, त्यो के हो? मैले सुनम्मी अभिषेकलाई विवाह गर्न पाऊं भनी सोलोमन राजालाई विन्ती गरिदिनुहोस्। तिनी भनिरहेका छन् कि जबकि राज्य र सिंहासन मबाट छिनी लगिएकोले गर्दा मसँग खालि एउटै मात्र सानो विन्ती छ, चढ़ाउनलाई म अभिषेकलाई पत्नी बनाउन चाहन्छु। के तपाईंलाई यादै होला, दाउदको आफ्नो आखिरी दिनहरूमा तिनले स्याहार सुसार गर्थिन्। 18-21 पदमा भनिएको छ, बत्सेबाले जवाब दिन, हुन्छ, तिम्रो निम्ति म राजासँग कुरा गरिदिनेछु। तब अदोनियाको निम्ति कुरा गरिदिनलाई बत्सेबा राजा कहाँ गई। तब राजा तिनलाई स्वागत गर्नलाई उठे र तिनलाई दण्डवत गरे अनि सिंहासनमा बसे। राजाकी आमाको निम्ति सुलेमानले एउटा सिंहासन ल्याउने हुकुम दिए र तिनी राजाको दाहिनेपट्टि बसिन्। तिनले भनिन्, मैले एउटा सानो विन्ती तिमीसँग गर्नु परेको छ, त्यो मलाई इन्कार नगर। राजाले जवाब दिए, के भन्नु छ आमा? म तपाईंलाई त्यो इन्कार गर्ने छैन। तिनले भनिन्, सुनम्मी अभिषेकको विवाह तिम्रो दाजु अदोनियासँग गरिदियो। यो निर्भीक साहसी विन्ती थियो, तर अदोनिया जान्दथे कि सुलेमानले आफ्नो आमाको कुनै पनि कुरा इन्कार गर्ने छैन। त्यही कारण अदोनिया सिधै बत्सेबा कहाँ गए, सुलेमान कहाँ नगइकन। 22-23 पदमा भनिएको छ, राजा सुलेमानले आफ्नी आमालाई जवाब दिए, सुनम्मी अभिषेकलाई अदोनियासँग विवाह गरिदिनलाई तपाईँ किन विन्ती गर्नुहुन्छ? तपाईँले राज्य नै माग्नु भए पनि हुन्थ्यो, किनभने उनी मेरा दाजे हुन्। हो, अभियथार पुजारी र सरियाका छोरा युवाको निम्ति पनि। तब सुलेमान राजाले परमप्रभुको नाउँमा शपथ खाएर भने, यस विन्तीको निम्ति अदोनियाले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मसँग कठोर भन्दा कठोर व्यवहार गरू। मित्र, अदोनिया वास्तवमा आफ्ना चाल सिंहासनतिर राजदरबारतिर बढ़ाइरहेका थिए। तिनी खतरनाक काम गरिरहेका थिए, तर तिनी यसको बारेमा अति नै चलाक भइरहेका थिए। अदोनिया सुलेमानको दाजु थियो र सुलेमानले निश्चय नै पिता दाउदले उत्तराधिकारीको नाउँ दिन भन्दा पहिले सिंहासनको गोप्य रूपमा जप्त गर्ने उसको चालको बारेमा राम्ररी थाहा पाएका थिए। यद्यपि बत्सेबा आफ्नो सिधापनमा विचार गरिन् कि अभिषेकको लागि अदोनियाको विन्ती यथोचित थिए, तर सुलेमानको तीखो बुद्धिले अदोनियाको षड्यन्त्र गुप्त योजनाको बुझिहाले। 24-25 पदमा भनिएको छ, अब मलाई मेरो पिता दाउदको सिंहासनमा नियुक्त गर्नुहुने र आफ्नो प्रतिज्ञा अनुसार मेरो वंश खड़ा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्छु कि आज नै अदोनिया मारिनेछ। तब सुलेमान राजाले यहोयादाका छोरा बनाएर हुकुम गरे र तिनले अदोनियालाई हिर्काएर मारे। मित्र, अदोनियाको मृत्यु निश्चय नै क्रूर र निर्दयी थियो, तर उसको मृत्युले सिंहासनको लागि लड्नलाई त्यो घटनाको खत्तम गरिदियो, नौनिशा नै मेटिदियो। सुलेमानलाई सिंहासनमा स्थापित गर्न उसलाई अन्त गर्न आवश्यक थियो। जबसम्म अदोनिया रहन्थ्यो, तिनी निरन्तर सिंहासनलाई हात पार्न षड्यन्त्र र गुप्त योजनाहरू गरिरहन्थे। अहिले अदोनियालाई खत्तम गरेपछि सुलेमानले महसुस गरे कि उसलाई सहायता गर्ने समर्थकहरूलाई उच्च पद वा प्रभावको ओहदा वा स्थानबाट हटाउन आवश्यक छ। 26 र 27 पदमा भनिएको छ, अबियतार पुजारीलाई राजाले भने, अनातोनमा तिम्रो आफ्नै जग्गा जमीनमा जाऊ, तिमी त मारिन योग्यका छौ, तर म अहिले तिमीलाई मार्ने छैन, किनभने तिमीले मेरो पिता दाऊदको सामुन्ने परमप्रभुको सन्दुक बोक्ने गर्थ्यो र उहाँले सहनुभएका सबै दुःखमा तिमी सहभागी भएका थियौ। यसैले सुलेमानले अबियतारलाई परमप्रभुको पुजारीको कामबाट खारिज गरिदिए र यसरी नै सिलोमा एलीका घरनाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो। अबियतार हारूनको वंश थिए, उसलाई आफ्नो पुजारी कामबाट हटाइए र अपमानमा घर फर्काइए, किनभने त्यो अदोनियाको विद्रोहमा भाग लिएका थिए। उसलाई नमारिएको कारण एउटै थियो, त्यो थियो उसले अब्सालोमको विद्रोहको अवधिमा दाउदप्रति विश्वासयोग्यता इमानदारीता देखाएथे। अमित्र, अबियतारलाई हटाएर एलीको वंशको अन्त हुन्छ। 28 देखि 30 पदमा भनिएको छ, जब यो समाचार युआब कहाँ पुग्यो, जसले अब्सालोमसँग होइन तर अदोनियासँग षड्यन्त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए र वेदीका सिंहहरू समातेर बसे। युआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन् भन्ने कुरा जब राजा सुलेमानले सुने, तब तिनले यहोयादाका छोरा बनायालाई युआबलाई हिर्काएर मार्न हुकुम दिएर पठाए। यसैले बनाया परमप्रभुको पालमा पसे र युआबलाई भने, राजा भन्नुहुन्छ बाहिर आऊ, तर युआबले जवाब दिए, अह म यहाँ नै मने छु। बनायाले राजालाई युआबको कुरा सुनाए। जब युआबले सुने कि अबियतार र अदोनियालाई के भएथ्यो, तिनी परमप्रभुको वासस्थानमा गए र वेदीको सिंह पक्रिराखे। सुलेमानले युआबलाई खत्तम गर्न यहोयादाका छोरा बनायालाई चुने। बनाया युआब भएका गए, पवित्र वासस्थानबाट निस्कि बाहिर आउनलाई भने। युआबले यो भन्दै इन्कार गरे, यदि म मनै पर्छ भने यही नै मर्नेछु। अनि 31 र 32 पदमा भनिएको छ, तब राजाले बनायालाई हुकुम गरे, यसले भने अनुसार नै गर, त्यसलाई मारेर गाडी देऊ, र यसरी युआबले निर्दोष रगत बगाएको दोष म र मेरो पिताको घरनाबाट क्षमा गरिदेऊ। त्यसले बगाएको रगतको सट्टा परमप्रभुले त्यसलाई नै लिनुहुनेछ, किनभने मेरा पिता दाउदले थाहै नपाई त्यसले आफू भन्दा अझ असल र सोझा दुईजना निर्दोष मानिसहरूलाई इसरायलका सेनापति नेरका छोरा अब्नेर र यहुदाका सेनापति यतेरका छोरा अमासालाई आक्रमण गरेर तरवारले मारेका थिए। युआब रक्तपात गर्ने हत्यारा थियो। 33 र 34 पदमा भनिएको छ, तिनीहरूका रगतको दोष युआब र त्यसका सन्तानमाथि सधैँभरि रहोस्, तर दाउद र उहाँका सन्तान, उहाँको घराना र उहाँको सिंहासनमाथि परमप्रभुको शान्ति सदा सर्वदा रहोस्। 34 पद, यसैले यहोयादाका छोरा बनाया वेदीमा उक्लेर गए र युआबलाई हिर्काएर मारे र मरूभूमिमा भएको उनको जमीनमा उनलाई गाडे। युआबलाई यसकारण मारे किनभने सुलेमानको विरूद्धको विद्रोहमा संलग्न भएथे। सिमै अर्को राजद्रोही व्यक्ति थिए, दाउदले उसलाई छोएन किनभने उसले वचन दिएका थिए कि उसलाई छुने छैन। सुलेमानले अहिले सिमैमाथि केही कड़ा प्रतिबन्ध वा रोक लगाउँछन्। 36 पदमा भनिएको छ, त्यसपछि राजाले सिमैलाई बोलाइ पठाए र उनलाई भने, यरूसलेममा आफ्नो निम्ति एउटा घर बनाएर त्यही नै बस, सर छोडेर अरू कुनै ठाउँमा तिमी नजानु। सुलेमान चाहन्थे कि सिमै त्यही जग्गामा आफ्नो घर बनाएको जहाँ उसले आफ्नो नजर सधैँ राख्न सक्थे, किनकि जहाँ जहाँ गए पनि सिमैले विद्रोहको बिउहरू छर्थे। सुलेमान उसको प्रत्येक चालको हेर्न चिहो गर्न चाहन्थे। 37 र 38 पदमा भनिएको छ, शहर छोडेर किद्रोन खुल्सा पार गर्यो भने तिमी मर्ने छौ, त्यसो गरे तिम्रो रगतको दोष तिमीमाथि पर्नेछ। सिमीले राजालाई जवाब दिए, हजुरले जे भन्नुहुन्छ त्यो असलै छ, मेरा प्रभु महाराजाले आफ्नो सेवकलाई भन्नुभए झैं म गर्नेछु। अनि धेरै समयसम्म सिमी यरुशलेममा बसे। सुलेमानले सिमीलाई घर यरुशलेममा बनाउन आज्ञा गर्यो र शहरको निश्चित सीमा सीमितहरू भित्र रहन आज्ञा गर्यो, तिनलाई आफ्ना कुलहरूसँग रहन र तिनी कहाँ फर्किआउन मना गरियो। सिमाईले सुलेमानको शर्तहरूप्रति आज्ञाकारी बन्ने प्रतिज्ञा गरे। 39 र 40 पदमा भनिएको छ, तर 3 वर्षपछि उनका दुईजना दासहरू गादका राजा माकाका छोरा आकिस कहाँ भागेर गए। जब सिमीले तिम्रा दासहरू गादमा छन् भनी सुने, तब उनी आफ्नो गधामा जिन काठी कसेर आफ्ना दासहरूलाई खोज्न गादमा आकिस कहाँ गए। यसरी सिमी गएर यसबाट आफ्ना दासहरूलाई ल्याए। सिमै तोकिएको निश्चित शहरका सीमाबाट बाहिर गए। तिनले यो सुलेमानको आज्ञाहरूको सिधै उल्लंघन गरे, यो अनज्ञाकारिता थियो। अनि सिमैले जुन काम गरेथे यो सुलेमानलाई भनियो, राजाले उसलाई बोलाइ पठाउन आज्ञा गरे। 43-देखि 46 पदमा भनिएको छ, परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ? तब राजाले सिमीलाई यसो पनि भने, मेरो पिता दाऊलाई गरेका सबै दुष्टै तिमीलाई आफ्नो हृदयमा थाहै छ, अब परमप्रभुले त्यस दुष्टैको साटो दिनुहुन्छ, तर सुलेमान राजा आशिषित हुनेछन् र परमप्रभुको सामुने दाऊदको सिंहासन सदा सर्वदै सुरक्षित रहनेछ। तब राजाले यहोयादाका छोरा बनायालाई हुकुम दिए र तिनी बाहिर गए र तिनलाई हिर्काएर खत्तम गरे। यसरी अब सुलेमान राजाको राज्य सुदृढ साथ स्थापित भयो। सिमैको मृत्युसँगै सुलेमानले आफ्नो पिता दाऊदद्वारा बताइएको अभिवारको पूर्ण रूपमा पूरा गरे। सुलेमानले प्राय सबैलाई सिंहासनको विद्रोही विरोध गर्नेहरूलाई हटाए। अहिले तिनी शान्तिमा शासन गर्न सक्थे र गर्नेछन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।